रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङको प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ भने आजको कार्यक्रममा हामी मनाङ, लमजुङ, कास्की र मुस्ताङका आदिवासी जनजातिको प्रकृति र संस्कृति बीचको साइनोको पुनर्ताजगी गर्दै केही जनप्रतिनिधि, महिला र युवाका कुरा सुनाउनेछौ। साउनबाट नेपालमा नयाँ आर्थिक वर्ष सुरु हुँदैछ। नयाँ आर्थिक वर्षको लागि संघ सरकार, प्रदेश सरकारले नयाँ नीति कार्यक्रम तथा बजेट ल्याइसकेको छ भने स्थानीय सरकारहरूले पनि गत असार 10 गते नीति कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन् भने अब बजेट र नीति तथा कार्यक्रममा छलफलहरू हुँदैछ। नयाँ आर्थिक वर्षमा नयाँ बजेटले आदिवासी समुदायको मागहरूको कतिको सम्बोधन गरेको छ भन्ने विषयमा केन्द्रित रहेर मनाङ जिल्ला नासौ गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष एवं आदिवासी जनजाति मिनराशी गुरुङसँग कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
अध्यक्षज्यू, कार्यक्रममा तपाईँलाई स्वागत छ।
थ्याङ्क यू।
वडाको अध्यक्ष हुनुहुन्छ, वडाको कार्यक्रमहरू सञ्चालन गर्न कतिको सजिलो छ नि?
अब मल्टिपार्टी सिस्टममा अब वडाको कार्यक्रम बजेट ल्याउनलाई पनि कार्यपालिकाको मिटिङमा गाह्रो त गाह्रो भइहाल्छ, तर विशेष गरी कुनलाई प्राथमिकता दिने हो त्यो विषयमा चाहिँ अगाडि जानुपर्छ भनेर भन्दाखेरि खासै गाह्रो चाहिँ छैन भने।
नयाँ आर्थिक वर्षको बजेट पनि ल्याइसक्नु भयो होला, नयाँ आर्थिक वर्षको लागि वडामा चाहिँ कति बजेट आयो नि?
हाम्रो गाउँपालिका मार्फत हाम्रो वडाको बजेट अन्यत्र वडामा भन्दा पनि केही मात्रामा बढी आएको देखिन्छ, किनभने जहाँ आवश्यकता छ त्यही अनुसारमा बजेट विनियोजन गर्ने हो। त्यसैले हाम्रो नासो गाउँपालिका वडा नम्बर 1 ताल भनेको एकदम बाढीले प्रभावित परेको वडा भएको कारणबाट त्यहाँ केही मात्रामा गाउँपालिकाबाट बजेट सुनिश्चित गरेको छ।
जनसङ्ख्याको आधारमा तपाईँको वडामा चाहिँ कुन समुदायको बढी बसोबास छ र पालिकामा बजेट माग्दा वा वडामा बजेट छुटाउँदा चाहिँ के कुरालाई चाहिँ बढी प्राथमिकता दिनुहुन्छ?
विशेष गरी अहिलेको सवालमा भन्दाखेरि जहाँ जहाँ अप्ठ्यारो बाटोहरू छ त्यो बाटोहरूलाई नै प्राथमिकता दिएको छ न त हिजो झुलुङ्गे पुल काठको नभइकन चुयाको झुलुङ्गे पुलमा हिँड्ने व्यक्तिहरू भएको हुनाले अहिले चाहिँ त्यसमा चाहिँ अब झुलुङ्गे पुलकोमा आइसकेको छ। तैपनि त्यसमा चाहिँ बाटोलाई चाहिँ कसरी सुधार गर्न सकिन्छ भनेर चाहिँ त्यो बाटो सुधारको लागि पनि अलिकति बजेट परेको छ। र विशेष गरी हाम्रो नासो गाउँपालिका वडा नम्बर 1 मा टोटल्ली नै आदिवासी छन्, त्यहाँ बढी मात्रामा गुरुङ बाहुल्यता छ, त्यसपछि गएर लामा बाहुल्यता अलिकति छ, लामाहरू छ र दुई घर जति टिबिटियन छन् र त्यो तिनीहरूकोमा अब जस्तै बजेटकै कुरा गर्दाखेरि अब टोटल्ली जनजाति भएको हिसाबले जनजातिलाई पनि पर्ने भएको हिसाबले हामीले जनजातिकै नामबाट चाहिँ बजेट विनियोजन भएको चाहिँ छैन। अहिलेको बजेटले चाहिँ त्यहाँ कसरी देखेछ भने गराएछौँ भने हामीले कृषि क्षेत्र र कुनै पर्यटन क्षेत्र पनि छ, कुनै चाहिँ कृषि क्षेत्र पनि छ, कुनै पशुपालक भएको हिसाबले विगतको वर्षहरूमा भन्दा पनि आय आर्जन कसरी गर्न सकिन्छ भने सोच लिएर कृषि र पशुमा हामीले अलिकति प्राथमिकता दिएर अगाडि बढेको छ।
तपाईँको वडा चाहिँ अब प्राकृतिक दृष्टिले जति सुन्दर छ त्यति नै अब विपदको हिसाबले पनि बढी जोखिम स्थानमा पर्छ भनेर हजुरले पनि भन्नुभयो होइन, र त्यसको पूर्व तयारी चाहिँ कस्तो छ र तपाईँको समुदायलाई चाहिँ विपदबाट जोगाउन कस्तो कस्तो योजनाहरू चाहिँ यहाँले बनाउनु भएको छ नि?
सर्वप्रथम त हाम्रो चाहिँ बाढी क्षेत्र भएको हिसाबले मर्स्याङदीमा तटबन्धन लागेको अवस्था छ, त्यसमा चाहिँ अब पालिकाले को बजेटले नसक्ने भएको हिसाबले हामीले चाहिँ सङ्घ संस्था सरकार र प्रदेश सरकारलाई पनि गुहार नै गरेको छौँ र बाढीबाट कसरी न्यून गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ त्यहाँको स्थानीयहरूलाई पनि हरेक किसिमका तालिमहरू सेमिनारहरू गोष्ठीहरू गरेको छ। केही दिन अगाडि मात्रै पनि एचडिसिएस संस्था र आइरन 16 सहयोगमा हामीले चाहिँ 3 तालिम गरायो र त्योभन्दा अगाडि पनि अनि कस्तो गरेको थियो भने त्यही एचडिसिएस संस्थाले बाढीमा फँसिएकोलाई चाहिँ कसरी उद्धार गर्न सकिन्छ भन्ने कुराहरूमा पनि हामीले चाहिँ त्यसरी बाहिरीहरूलाई पनि ध्यान दिएर चाहिँ त्यसरी कामहरू गरिरहेको अवस्था छ। आदिवासी जनजातिले प्लस यो जिल्ला वन कार्यालय मनङले पनि हाम्रो त्यो पहिरो गएर बगर भएको ठाउँहरूमा चाहिँ रुख रोप्ने कार्यक्रमहरू त्यसलाई चाहिँ कस त्यो बगर भएको ठाउँलाई चाहिँ कसरी हरियाली बनाउन सकिन्छ भन्ने कुराहरू चाहिँ त्यसमा पनि लागि परिरहेको अवस्था छ।
आदिवासी जनजातिको चाहिँ बाहुल्यता भएको जिल्ला मनाङ र परम्परागत सिप संरक्षणको लागि चाहिँ पालिका र वडाले चाहिँ कस्तो काम गर्दै आएको छ अथवा आदिवासीको सिपहरूलाई प्रवर्धन गर्न तालिमहरू चाहिँ दिनुभएको छ कि छैन नि?
पालिका मार्फत चाहिँ त्यस्तो सिप त भन्ने कुरो त छैन, तर तै पनि हाम्रो चाहिँ पालिकाले चाहिँ के गराएको छ भने आय आर्जन कसरी गर्न सकिन्छ भनेर 1 वडामा पनि तालको आमाहरूलाई जस्तै सिस्नु पाउडर कसरी गर्न सकिन्छ भन्ने कुराहरू गरिरहेको छ। आदिवासी जनजातिहरूले पनि हाम्रो ताललाई 1 वडालाई ताल गाउँमा चाहिँ यो साइनो प्रोजेक्ट भन्ने चाहिँ एउटा प्रोजेक्ट छ, त्यो प्रोजेक्टले चाहिँ अब आय आर्जन सम्बन्धी जोडेर कसरी यो चुया सम्बन्धीको कामहरू सिकिरहेको अवस्था छ।
प्राकृतिक स्रोत र साधनलाई संरक्षण गर्न वडाले चाहिँ के कस्तो काम गर्दै आउनुभएको छ अथवा कस्तो कामहरू चाहिँ यहाँले गरिरहनु भएको छ?
प्राकृतिक स्रोत साधनलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ कस्तो भने चाहिँ अब हाम्रो आदिवासीहरू रुख काटेर दाउरा बाँध्ने चलन हिजो परम्परागतबाटै चले आएको छ र त्यसमा पनि थोरै फेरि मैले चाहिँ आदिवासी जनजातिसँगै जोड्न गएँ। आदिवासी जनजातिहरूले अब हाम्रो वडा चाहिँ विवाद भएको वडा भएको कारणबाट तपाईँहरूले चाहिँ रुख काट्न दाउरा काम गर्नलाई चाहिँ अलिक कम गर्नुहोस्, हामी तपाईँहरूलाई चाहिँ इन्डक्सन चुलो दिन्छौँ भनेर भन्नुभएको छ। त्यही भएर मेरो वडामा चाहिँ 35 त्यहाँ बस्ती बसेको 35 चाहिँ 2 इन्डक्सन चुलो हाम्रो आदिवासी जनजाति महासङ्घबाट चाहिँ वितरण भएको छ।
आमा समूहहरू, युवा क्लबहरू, त्यसै गरेर बाबा समूहहरू पनि छन् होइन, ती समूहहरू चाहिँ कतिको सक्रिय छन् र परम्परागत ज्ञान सिप अनि प्राकृतिक स्रोत साधन र यो जैविक विविधतालाई संरक्षणमा चाहिँ उहाँहरूको भूमिका चाहिँ तपाईँले कस्तो पाउनुभएको छ?
धन्यवाद। त्यो हिजोभन्दा पनि अहिले सेमिनारहरू गोष्ठीहरू भएको कारणबाट हिजोको भन्दा पनि अहिले धेरै नै राम्रो भएको देखिन्छ, किनभने हिजोको अवस्थामा कस्तो थियो भन्नुहोला भने पुरै जङ्गलै मासेर रुख काटेर जङ्गलै मासेर दाउरा बाल्ने चलन थियो भने हिजो आज चाहिँ त्यसरी पार्नु हुँदैन है भने अहिलेको युवाहरूले आमाहरूले अहिले 21 शताब्दी आइसकेपछि किनभने अलिकति पढे लेखेको पनि हुने भयो, त्यही भयो त्यसै कारणबाट अब जङ्गल मास्नु हुन्न, जे भए नभए पनि हरियाली बनाउनु पर्छ भन्ने सोचहरूमा चाहिँ आमा समूह, युवा क्लब, बाबु समूह त्यसरी लागि परेका छन्।
अब मनाङ अब अलिक उच्च भेगमा पनि पर्छ होइन र त्यहाँ अनेकौँ अब बहुमूल्य जडीबुटीहरू पनि त्यहाँ प्रशस्त रूपमा पाउँछ नि है, ती जडीबुटी र अनि वन जङ्गलबाट स्थानीयले चाहिँ कतिको फाइदा लिएका छन् र संरक्षणको लागि चाहिँ स्थानीय तहले चाहिँ कस्तो कस्तो पहलहरू चाहिँ गर्दै आएको छ?
त्यसमा चाहिँ हाम्रो नासोङ गाउँले 1 वडा मेरै वडा भनेको चाहिँ वन क्षेत्रमा पर्दछ, मनाङमा अधिकांश एग्याप क्षेत्र पर्छ र मेरो वडामा पनि आधा चाहिँ एग्याप क्षेत्र आधा चाहिँ वन क्षेत्र परेको छ। अब एग्याप क्षेत्र परेको चाहिँ ठाउँहरूमा त प्रायः चाहिँ त्यस्तो उहाँहरूकै सिएमसी मार्फत चाहिँ काम सञ्चालन गर्छ। अब एक नम्बर वडाकै मेरो आधा वडामा चाहिँ वन क्षेत्र परेको हुनाले त्यो वन क्षेत्रमा चाहिँ त्यहाँबाट सामुदायिक वन छ। सामुदायिक वनको नीति निर्देशन अनुसार नियम अनुसार चाहिँ हरेक कुराहरू चाहिँ त्यसै त्यसको मातहतमा चलिरहेको अवस्था छ। त्यसपछि गएर त्यो वनसँग छुटपुर्जी लिएर सङ्कलन पुर्जी लिएर अनि हाम्रो स्थानीयले जस्तै सतुवा अनि त्यसपछि गएर वन लसुन त्यसपछि गएर निर्मसी जस्ता कामहरू सङ्कलन गरेर कुनै कतिपय जनताहरूले त्यहाँबाट पनि आय आर्जन लिएको अवस्था छ।
पालिकासँगै अब यहाँले तपाईँको क्षेत्रमा अक्याबले पनि काम गर्दै आएको छ होइन, र यो वन जङ्गल संरक्षणको लागि चाहिँ पालिका वडा अनि अन्य अब जति पनि सङ्घ संस्थाले काम गर्छ नि त वडामा, उहाँहरूसँग समन्वय सहकार्य चाहिँ यहाँले कस्तो पाउनुभएको छ नि?
धन्यवाद। हिजोको अवस्थामा एक्याबले एकलोटी गर्थ्यो भने अहिले आएर एक्याबले पनि धेरै थोरै कुराहरू गाउँपालिकामा बसेर सहकार्य र समन्वय गरेर अहिले चाहिँ जस्तै हिजोको बजेट चाहिँ एक्याबले आफ्नै तर्फबाट मात्रै कुन ठाउँमा कति दिने के गर्ने भन्ने कुराहरू चाहिँ गर्थ्यो भने अहिले आएर एक्याबले पनि गाउँपालिकामा बसेर हाम्रै जनप्रतिनिधिहरूसँग बसेर सम्पूर्ण कार्यपालिकासँग बसेर यो बजेट कहाँ लगाउँदा उचित हुन्छ, यसपालि हाम्रो चाहिँ बजेटको खाका यति आएको छ, त्यो भित्र सीमाभित्र रहेर कुन कुन ठाउँमा के केमा काम गर्दा सजिलो हुन्छ भनेर अहिले एक्याबले पनि गाउँपालिकासँग सहकार्य गरेर अगाडि बढेको अवस्था देखिन्छ।
यो मनाङ जिल्लाको अब विभिन्न गाउँहरूमा अहिले आदिवासी जनजाति महासङ्घ चाहिँ साइनो परियोजनाले काम गरिरहेको छ नि त होइन, त्यो मध्ये अब ताल पनि पर्छ, र यो साइनो कार्यक्रम मार्फत चाहिँ तपाईँको वडामा चाहिँ कस्तो कस्तो खालके कार्यक्रमहरू भइरहेको छ, र यो कार्यक्रम चाहिँ कतिको प्रभावकारी यहाँले पाउनुभएको छ?
निश्चय पनि त्यो चाहिँ प्रभावकारी होला जस्तो लाग्छ, किनभने यो साइनो परियोजनाले गरेको कुराहरू अब त्यहाँ काम नभएको भनेर हामीले चाहिँ फालिएको निगालो अहिले त्यो जङ्गलैभरि चाहिँ पाखैभरि निगालो भएको कुराहरू त्यो निगालोलाई चाहिँ सदुपयोग गर्नलाई अब बाँसबाट सदुपयोग गर्नलाई त्यो उहाँहरूले चाहिँ यो सैन्य परिचयले चाहिँ त्यहाँका बासिन्दाहरूलाई अब तपाईँको बाँसको चाहिँ कप बाँसको चाहिँ गर्रा बाँसको चाहिँ तपाईँको किस्तीहरू त्यस्तो त्यस्तो बनाएर आय आर्जन कसरी हुन सकिन्छ भन्ने कुराहरूमा जोडेर अगाडि बढ्नु तालिमहरू दिइरहेको अवस्था छ। त्यो तालिम सुरु चलिरहेको भएर अहिले चाहिँ तालिम पनि त्यो सकिएको छैन, अझै पनि 10-15 दिन बाँकी छ, त्यस पश्चात कस्तो हुन्छ भन्ने कुरो त्यहाँ देखिन्छ होला। त्यसमा चाहिँ सर्वप्रथम त साइनो परिचयले सबभन्दा पहिला चाहिँ अन्तर्क्रिया गरेर अब यो कुन कुन चिजहरूमा चाहिँ काम गर्दा सजिलो हुन्छ भनेर जस्तै मनाङ जिल्लाकै आगमा चाहिँ कुनै ठाउँमा चाहिँ राडी पाखी बुन्ने कार्यक्रम राखेको छ भने हाम्रो तालमा चाहिँ यो चुयाबाट खेर गएको निगालोबाट कसरी चाहिँ आय आर्जन गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ त्यही निगालोको गर्दाखेरि उपयुक्त हुन्छ भनेर त्यही तालको बासीहरू र साइनो परिचयको साथीहरूसँग चाहिँ छलफल गरेर त्यही चुया सम्बन्धी नै तालिम लिइरहेको अवस्था छ।
हस् त, यहाँले चाहिँ कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
सुन्नुभयो मनाङ जिल्ला नासोङ गाउँपालिका वडा नम्बर 1 वडा अध्यक्ष मिनराशी गुरुङसँगको कुराकानी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम रेडियो मर्साङ 295 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब भने लम्जुङको पर्यटकीय गाउँ घलेगाउँको कुरा सुनौ। साक राष्ट्रकै नमुना गाउँ स्मार्ट भिलेज घलेगाउँ हुँदै अहिले सुकी गाउँको रूपमा परिचित छ घलेगाउँ। प्राकृतिक रूपमा सुन्दर त घलेगाउँ छ नै, सिरुबारी पछि होमस्टेको अवधारणा लिएर विश्वमा चिनिएको गाउँ हो घलेगाउँ। गुरुङ जातिको इतिहास बारे अध्ययन गर्नका लागि पनि उपयुक्त स्थानको रूपमा घलेगाउँलाई लिन सकिन्छ। स्थानीय सरकार त गाउँमा छँदैछ, तैपनि गाउँलेहरू आफ्नो गाउँको प्राकृतिक स्रोत साधन संरक्षणका लागि विभिन्न नीति नियमहरू बनाउँदै आएका छन्। कुन समयमा वन पस्ने, कुन समयमा खेतीपाती सुरु गर्ने, कुन समयमा झारा उठाउने भन्ने जस्ता कामको चाँजो पाँजो भने घलेगाउँमा विभिन्न समितिहरू गठन गरेर जिम्मा लिने गर्दछन्। आज हामीले खानेपानी व्यवस्थापन समितिका अध्यक्ष एवं पर्यटन समितिका उपाध्यक्ष मेघबहादुर गुरुङसँग कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
नमस्कार, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
धन्यवाद।
तपाईँको गाउँमा विभिन्न समितिहरू छन्, तपाईँको समितिले गर्ने मुख्य काम चाहिँ के हो, र समितिमा चाहिँ कति सदस्यहरू छन् नि?
हाम्रो समितिमा खास गरी चाहिँ 7 सदस्यीय समिति छ। हाम्रो समितिले शुद्ध पानी घर घरमा कसरी पुर्याउने भन्ने हाम्रो उद्देश्य हो, र हामीले चाहिँ शुद्ध पानी घर घरमा एक धारा एक घर चाहिँ पुर्याइसकेको छ।
गाउँमै वडा कार्यालय छ, अनि जस्तै यो खानपानी समिति भयो अथवा गाउँ सञ्चालन समिति अनि अन्य समितिहरू पनि गाउँमा छन् त होइन, र यो समितिहरू चाहिँ किन आवश्यक छ त गाउँको लागि?
यो गाउँको लागि किन आवश्यकता छ भने आफ्नो डिपार्टमेन्ट अलग हुन्छ, जस्तै हाम्रो खानेपानी समिति हुन्छ, गाउँ सञ्चालक समिति हुन्छ, त्यस्तै अरू अरू पर्यटन समिति हुन्छ, यो आफ्नो डिपार्टमेन्ट भएर काम गर्नको सजिलो होस् भन्नेले आफ्नो चाहिँ समितिमा बसेर काम गर्छ।
तपाईँको गाउँमा चाहिँ अघि हजुरले भन्नुभयो एक घर एक धारा छ होइन, र त्यो खानेपानीको अवस्था चाहिँ अहिले एक घर एक धारा भइसकेपछि चाहिँ कस्तो छ नि?
पहिलेको विकराल रूपबाट हामी अगाडि बढेको अवस्थामा भन्दा अहिले चाहिँ हामी एक घर एक धारा हर घरमा पुर्याइसकेको छौँ। यसमै अहिले जनताहरू धेरै चाहिँ सहज भएको छ।
गाउँमा भएको खानेपानीको मुहानहरूको संरक्षणमा चाहिँ समितिले कस्तो काम गर्दै आएको छ?
खानेपानी संरक्षणको लागि हामीले चाहिँ माथि भुजुङ भन्ने गाउँबाट ल्याएको कारणले मूल सुक्छ र पछि हामीले चाहिँ चैत वैशाखको बेलामा चाहिँ राति मार्ने अनि दिनमा छोड्ने अनि हाम्रो मूलहरूलाई संरक्षण गर्ने काम हामीले गर्छौँ।
संरक्षणको काम गर्दा चाहिँ खास गरेर के कुरालाई चाहिँ बढी ध्यान दिनुहुन्छ?
संरक्षणको काम गर्दाखेरि हामीले चाहिँ मुहानको वरिपरि चाहिँ के अरे बोट बिरुवाहरू रोप्ने, बेला बेला मुहानलाई सरसफाई गर्ने अनि चाहिँ जो मुहानहरू चाहिँ चुहिएको छ भने टालटुल गर्ने, यो तरिकाले हामीले चाहिँ व्यवस्थापन गर्छौँ।
अहिलेको जस्तो एक धारा एक घरको अवधारणा चाहिँ पहिला थिएन नि त होइन, र पानीको पनि खासै समस्या चाहिँ गाउँघरमा थिएन, अहिले गाउँघरमा भएको मुहानहरू पनि सुक्दै गयो, र यो किन चाहिँ मुहानहरू सुक्यो होला जस्तो यहाँलाई लाग्छ?
घलेगाउँमा पानीको समस्या त मैले छैन भने हाम्रो पानीको समस्या पहिले पनि थियो, धेरै बिग्रल रू हामी कुवाबाट ल्याउनु पर्ने, माथिबाट ल्याउँदाखेरि पनि अब धेरै पर्यटनको चाप भएर चाहिँ हामीले पानीको पुरा हुने थिएन। अहिले एक घर एक धारा भएपछि हाम्रो चाहिँ आवश्यकता यही हिसाबले पुरा भयो भन्नु पर्यो, तै पनि हाम्रो हुनुपर्ने आवश्यकताहरू अझै पुरा भएको छैन, पर्यटन आध्यात्मिक मात्र आएको बेलामा हामीले पानी पुग्दैन।
अनि यो पानी नपुग्दा चाहिँ पानीको व्यवस्थापन चाहिँ कसरी गर्दै आउनुभएको छ नि?
पानीको व्यवस्थापन कसरी भने अलिकति पानीले व्यवस्थापन गरेर उसलाई दिने, कहिले कहिले अब के भने पानी कमी भयो भने टोल टोलको हिसाबले छोड्ने, कहिले बिहान एक टोलमा छोड्ने, बिहान बेलुका अर्को टोलमा छोड्ने, यो हिसाबले पनि हामीले जनतालाई पानी दिने चाहिँ गरेका छौँ।
अहिले तपाईँ चाहिँ अब यो खानेपानी व्यवस्थापन समितिको अध्यक्ष सँगसँगै अब पर्यटन व्यवस्थापन समितिमा पनि हुनुहुन्छ होइन, र घलेगाउँ चाहिँ एक किसिमले प्राकृतिक रूपमा चाहिँ अब एकदमै सुन्दर छ भनेर अब कति धेरै मान्छेहरू गइरहेको छ नि त, तपाईँको प्राकृतिक रूपमा चाहिँ जुन घलेगाउँमा भएको त्यो सौन्दर्यतालाई चाहिँ बचाउनको लागि चाहिँ यो खानेपानी समिति, त्यस्तै गाउँ सञ्चालन समिति अनि अन्य विभिन्न समितिहरू छन् त, ती समितिहरू कस्तो कस्तो काम गर्दै आएको छ नि?
हाम्रो धेरै समितिहरू छ, यो समितिहरू पर्यटनले पर्यटन समिति काम गर्छ भने गाउँ सञ्चालकले गाउँ सम्बन्धी व्यवस्थापन गर्छ, आमा समूहले आमा समूहको चाहिँ आफ्नो जिम्मेवारीको काम गरेर चाहिँ यो हाम्रो घले गाउँलाई चाहिँ पर्यटनले कसरी आकर्षित गर्ने, कसरी चाहिँ राम्रो गर्ने भन्ने कुरा हाम्रो सबैजना संस्थाहरू निरन्तर आफ्नो ड्युटीमा लागिरहन्छ।
गाउँघरको रीतिथिति बनाउने काम पनि त भर गाउँमै गर्नुहुन्छ?
यो रीतिथिति बनाउने भन्ने कुरो त हामी प्रायः पर्यटनसँग हुँदैन, तर गाउँ सञ्चालक समिति भन्ने हाम्रो एउटा समिति छ, उसले भदौमा चाहिँ एक दुई दिनको सभा गर्छ, त्यो सभाले चाहिँ गाउँको थिति रीति नियमहरू चाहिँ उनीहरूले चाहिँ त्यो बेलामा चाहिँ निर्धारित गर्छ।
त्यो रीतिथिति नियम जुन चाहिँ गाउँमा तपाईँहरूले बनाउनुहुन्छ नि त होइन, अब तपाईँ गाउँको एउटा सदस्यको नाताले पनि अनि त्यो समितिले बनाएको रीतिथिति चाहिँ गाउँको सबै जनताहरूले अथवा नागरिकहरूले चाहिँ पालना गर्छन्, अथवा यदि त्यो रीतिथिभन्दा विपरीत गयो भने चाहिँ दण्ड सजायको पनि व्यवस्था छ?
यस्तो हुन्छ, सकेसम्म हाम्रो चाहिँ रीतिथिति चाहिँ पुरैले पालना गर्नुपर्छ भन्ने हाम्रो नियम छ, त एक दुःख पालना उल्लङ्घन भएन उसले चाहिँ हामीले जरिवाना गर्ने सिस्टम पनि छ।
अनि त्यो जरिवाना बापत जुन पैसाहरू तपाईँहरूले जरिवाना गर्नुहुन्छ नि, त्यो चाहिँ के को लागि चाहिँ प्रयोग गर्नुहुन्छ?
त्यो जरिवाना भएको पैसा गाउँ सञ्चालक समितिको कोषमा हुन्छ र पछि गाउँमा आइपरेको चाहिँ जुनसुकै काममा पनि उसलाई खर्चमा प्रयोग गरिन्छ।
गाउँघरको रीतिथिति बनाउनु सँगसँगै अब वन पैदावारको संरक्षण प्रबन्धनको लागि पनि यहाँहरूले काम गर्दै आउनुभएको छ?
हाम्रो चाहिँ वन समिति भन्ने एउटा समिति छ, त्यो वन समितिले चाहिँ वनलाई कसरी जोगाउने, कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने कुरो चाहिँ वन समितिबाट हुन्छ। अगर यो वनहरू भएन भने यो हामी यो आदिवासी जनजातिहरू चाहिँ वनबाट या प्रकृतिबाट हामी अलग हुन सक्दैनौँ, त्यो भएर यसलाई हामीले कसरी जोगाउने भन्ने कुरो हामी लागिरहन्छौँ। जस्तै हामीले एउटा रुख काट्यो भने तिनवटा रुख रोप्नुपर्छ भन्ने हाम्रो धारणा छ, जस्तै हाम्रो निगालको कुरा भयो, अल्लुको कुराहरू भयो, यो चिजलाई चाहिँ गाउँले व्यवस्थापन गर्नुपर्छ र हामीले व्यवस्थापन पनि गरिरहेको छ।
अनि तपाईँहरूले जस्तो यो आफ्नो समितिले चाहिँ विभिन्न नीति नियमहरू बनाउनु भएको छ नि त होइन, र तपाईँहरूले बनाउनु भएको नीति नियम र अनि स्थानीय सरकारले बनाएको नीति नियम चाहिँ कतिको जुत्ने अथवा त्यसले गाह्रो बनाउने अथवा त्यस्तो केही छ?
यस्तो हुँदैन, हामीले नयाँ नीति नियम बनाउँदाखेरि नेपाल सरकारको नीति नियमसँग नजुत्ने टाइपले चाहिँ हामीले नीति नियम बनाउँछौँ।
भनेपछि यहाँहरूको चाहिँ पालिकासँग वडासँग चाहिँ समन्वय सहकारी चाहिँ राम्रो छ?
यो भइरहन्छ हामीसँग।
अनि यहाँको ठाउँमा चाहिँ अब वन जङ्गलको संरक्षण गर्नको लागि पनि यो आदिवासी जनजाति महासङ्घले चाहिँ साइनो परियोजना मार्फत चाहिँ विभिन्न कार्यक्रमहरू चाहिँ गर्दै आएको छ र त्यो साइनो परियोजनाले गरेको कार्यक्रमहरू चाहिँ कतिको प्रभावकारी पाउनु भएको छ र कस्तो कस्तो गतिविधि चाहिँ तपाईँको गाउँमा चाहिँ यो परियोजनाले गर्दै आएको छ?
अब यो आदिवासी जनजाति अन्तर्गत यो साइनो प्रोजेक्टले अहिले हाम्रो घले गाउँमा चाहिँ यो अल्लोबाट निर्मित या भेडाको उनबाट चाहिँ बनाउने बखुहरूको तालिम अहिले भइराखेको छ र यो चाहिँ गर्नुपर्छ भन्ने उनीहरूको कुरा छ। अगर यो गरिएन भने हामी आदिवासी जनजातिको अस्तित्व हराउँछ, वन जङ्गल यो नदी नाला यिनीहरूसँग साइनो हाम्रो टुट्छ भन्ने हाम्रो भनाइ छ। अब यो आदिवासी जनजाति अन्तर्गतको यो साइनो प्रोजेक्टले वन वनलाई अलिकति कम नोक्सानी होस् भन्ने हिसाबले अहिले करिब 55 हाम्रो चाहिँ यो विद्युतीय चुलो पनि वितरण गरेको छ। त्यसको साथसाथै चाहिँ गाउँलेहरू चाहिँ त्यो चाहिँ प्रयोग गरिरहेको छ।
अनि यो कार्यक्रम चाहिँ यहाँलाई प्रभावकारी लागेको छ?
यो आदिवासी जनजातिले गरेको यो साइनो प्रोजेक्ट भएको यो गरेको कार्यक्रमहरू धेरै प्रभावकारी छ। हिजोदेखि नबुझेको जनताहरूले अहिले बुझेको छ, हामी जनजातिहरू प्रकृतिसँग नजिक हुनुपर्छ भन्ने कुराहरूले अहिले थाहा पाएको छ।
अनि तपाईँको क्षेत्रमा त अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि काम गर्दै आएको छ नि त, होइन? र तपाईँहरूले गर्ने काम अनि अन्नपूर्ण क्षेत्र आयोजनाले गर्ने काममा चाहिँ अब कतिको समन्वय सहकार्य चाहिँ कस्तो छ नि?
यो अन्नपूर्ण संरक्षण क्षेत्र एक्याबले पनि हाम्रो गाउँलाई धेरै उच्च क्षेत्रभित्र परिएर धेरै काम गरेको छ। सबैभन्दा पहिले घले गाउँमा चाहिँ खानेपानी चाहिँ यो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ल्याइदिएको
हो। हस्त, यहाँले कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
सुन्नुभयो घलेगाउँ खानेपानी व्यवस्थापन समितिका अध्यक्ष मेघबहादुर गुरुङसँगको कुराकानी। तपाईँ अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। अब भने हामी कार्यक्रममा केही विचारहरू राख्नेछौ। आदिवासी समुदायको वन जङ्गल र जमिनसँगको साइनो मजबुत र बलियो छ। आदिवासी समुदायले परम्परागत प्राकृतिक स्रोत व्यवस्थापन प्रणालीको लागि पनि आफ्नै ज्ञान र सिपको प्रयोग गर्दै आएको छ, तर पछिल्लो समयमा यसको जगेर्नाको लागि पनि विभिन्न चुनौतीहरू थपिएको छ। आफ्नो परम्परा संस्कृति संस्कारको जगेर्नासँगै अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधता संरक्षणका लागि आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमले यही असार 14 गतेदेखि 16 गतेसम्म लमजुङको बेसेसरमा 3 दिने कार्यशाला गोष्ठी सञ्चालन गरेको थियो। सो गोष्ठीमा कास्की, मुस्ताङ, मनाङ र लमजुङका केही महिला तथा युवाहरूलाई हामीले प्राकृतिक स्रोत व्यवस्थापन र जैविक विविधताको संरक्षणको लागि के गर्नुपर्छ भनेर उहाँहरूको विचार संकलन गरेका छौ। सुनौ उहाँहरूको विचार कार्यक्रम साइनोमा।
चन्द्रमाया गुरुङ खोलासा धार 3 गलेगाउँ। वन जङ्गल चाहिँ जोगाउनलाई चाहिँ हामीले काट्नु भएन, अनि काट्यो भने एउटा रुख काट्यो भने 3-4 चाहिँ रोप्ने, अरू चाहिँ वन डल चाहिँ जोगाउने, कतै लाग्यो भने छिटछिटो मार्ने जोगाउने, वन जन्तुहरू पनि मार्न नदिने, खाली ठाउँमा चाहिँ बर बिरुवा रोप्ने, अनि प्लास्टिकहरू चाहिँ नल्याउने, त्यसको साथ चाहिँ हाम्रै घरकै पातहरू प्रयोग गर्ने, विनाशहरूबाट जोगाउने।
मेरो नाम चाहिँ एलिना गुरुङ, नासोङ गाउँपालिका वडा नम्बर 1 तालमनाबाट म चाहिँ, अनि हामी आदिवासी जनजातिहरूलाई चाहिँ वन जङ्गलको धेरै आवश्यक हुन्छ। वन जङ्गल जोगाउनको लागि चाहिँ हामीले प्लास्टिक जन्य पदार्थहरूको नियन्त्रण गर्नुपर्छ, त्यसको सट्टामा आफ्नै ठाउँमा बन्ने अर्ग्यानिक सामानहरूको युज गर्नुपर्छ, अनि पछि जथाभावी वृक्षारोपण गर्नुपर्छ, अनि कतै हामीले रुखहरू खटानी गरिदिइहालेमा त्यसमा अझै हामीले राम्रो रुखहरू रोप्न सकिन्छ। पहिरो गइसकेको ठाउँमा वृक्षारोपण गर्नुपर्छ, जडीबुटी तथा वन्यजन्तुहरूलाई संरक्षण गर्नुपर्छ, कतै डरेर लागिहालेमा हामीले सकेसम्म चाँडोभन्दा चाँडो नियन्त्रण गर्नुपर्छ।
म दिलीप गुरुङ अन्नपूर्ण गाउँपालिका 11 छमरङ कास्कीबाट, र प्राकृतिक विविधता र जैविकतालाई जोगाउनको निमित्त जहाँसम्म लाग्छ हामीले हाम्रो क्षेत्रमा पहिला त जनचेतनाको स्तर नै गर्नुपर्छ, र बोट बिरुवाले हामीलाई के कस्ता फाइदाहरू हुने कुराहरूमा, र पछि यसलाई विनाश भइसक्यो भने अथवा विनाश भइहाल्यो भनेदेखि यसले पछिको समयमा अथवा पछिको पिँढीलाई हाम्रो विश्वलाई अथवा पृथ्वीलाई पर्ने असरबारे पनि हामीले जानकारी दिँदै समय समयमा यसकोमा चाहिँ खाली जग्गाहरूमा चाहिँ अब वृक्षारोपणहरू गर्ने हामीलाई के कुराको आवश्यकताहरू पर्छ, त्यसपछि हामीले हाम्रो ठाउँमा चाहिँ यो जथाभावी रूपमा अहिले पछिल्लो समयमा जुन डढेलो वनफडानीको कामहरू देखिएको छ त्यो कार्यक्रमहरू हामीले रोक्नु पर्दछ, र त्यसपछि हामीले फोहोर मैलाको माध्यमहरूबाट चाहिँ हामीले जलवायुमा हुने जुन नकारात्मक जुन असरहरू पर्ने कुराहरूलाई प्लास्टिक जन्ने कुराहरूलाई त्यस्तै फोहोर मैला कुराहरूलाई चाहिँ एकदम वर्गीकरण गराएर प्रसुति केन्द्रसम्म पठायो भने यसले वातावरणमा त्यति नकारात्मक असर नपर्ला, जसबाट चाहिँ हाम्रो वातावरणमा भएको चिजलाई चाहिँ राम्रोसँग हुर्किन चाहिँ मद्दत हुन्छ।
म विकास गुरुङ अन्नपूर्ण एघार सेन्चुरी क्लबको अध्यक्ष. तपाईँले भने जस्तै अब खास त प्राकृतिक जुन चिजहरू छ नि हाम्रो जनजातिले माथि युज गर्ने त्यसलाई संरक्षण पनि गर्नुपर्छ. त्यसर्थ हामीले सिजनमा फर इक्जाम्पल हाम्रो पर्यटकीय क्षेत्र हो, हाम्रो गाडी गएको छैन, त्यसो भएर हाम्रो डेली प्रयोजनको लागि सपोज डोको नाम्लो होइन अनि त्यहाँपछि तपाईँको छाता चेन भन्छन् होइन अनि सबै उनीहरू सबै हामीले चाहिँ प्राकृतिकबाटै आउने चिजहरू निगालाबाट युज गर्छौँ र हाम्रो पनि फेरि सिजन हुन्छ होइन अनि अफ सिजनमा चाहिँ हामीले फेरि त्यसलाई संरक्षण गर्ने त्यसलाई फेरि पुनः रोप्ने त्यस्तो कार्यहरू हामीले गर्छौँ अनि त्यसलाई चाहिँ संरक्षण गर्नलाई हामीले हाम्रो क्लबको नेतृत्वमा बेला बेलामा हामीले वृक्षारोपण गर्छौँ. जुन भेडागोठ खर्कोहरूलाई चाहिँ डढेल लाउने त्यसलाई पनि नियन्त्रण गर्दैछौँ अनि त्यस्तै आगोलाई भयो भने हाम्रो त्यहाँको युथ क्लबले नेतृत्व गरेर अरू बुवाहरू पनि लगेर त्यसलाई चाहिँ संरक्षण गर्छौँ.
म हिरा कुमारी गुरुङ घर कोलासोतार चार साबिक बुझु. म चाहिँ अहिले त्यो वन जङ्गल संरक्षणको निम्ति अब मेरो तर्फबाट गर्न सक्ने भूमिकाहरूको बारेमा जानकारी दिन चाहन्छु. विशेष गरी हामी आदिवासी जनजातिहरूको लागि अब हरेक क्षेत्रमा मर्दा पर्दा यो वन जङ्गलको एकदमै जरुरत पर्छ, जसको लागि चाहिँ हामीले विशेष गरी हाम्रो भावी पुस्तको लागि पनि अब वन जङ्गल चाहिँ जोगाउनै पर्छ. त्यसको लागि चाहिँ विशेष गरी हामीले खाली जमिनमा चाहिँ वृक्षारोपण गर्ने अनि वन डरेलो लाग्नबाट चाहिँ जोगाउने, त्यसै गरी अब वन जङ्गलमा हुने चोरी सिकारी चाहिँ हामीले नियन्त्रण गर्नुपर्छ. र अर्को कुरो हामीले चाहिँ वन संरक्षणको लागि चाहिँ अब अग्निरेखाहरू चाहिँ छुट्याउनु पर्छ. त्यसै गरी अब वन जङ्गलबाट प्राप्त जडीबुडीहरूको हामीले संरक्षण गर्न सक्यो भने भोलिको हाम्रो भावी पुस्तले चाहिँ त्यसको प्रयोग गर्न पाउँछन्. र त्यसै गरी वातावरण संरक्षणको लागि पनि हामीले अब विशेष भूमिका निर्वाह गर्नुपर्छ, किनभने हामी रहने भनेको त्यही वातावरणमै हो, अब हाम्रै लागि हो संरक्षण गर्ने, जसको लागि चाहिँ हामीले विशेष गरी गाउँघरमै हामीले उत्पादन गरेका हस्तकलाका चिजहरू चाहिँ बढी मात्रामा प्रयोग गर्ने र त्यसै गरी अर्ग्यानिक चिजहरू आफ्नै गाउँठाउँमा उत्पादित चिजहरू चाहिँ प्रयोग गर्यो भने अझ राम्रो हुन्छ. र अहिले जुन चाहिँ अहिलेको समयमा आइरहेको जुन बढी मात्रामा चाहिँ हामीले जुन सुकै क्षेत्रमा पनि प्लास्टिकको प्रयोग गर्छौँ त्यसको चाहिँ अलिकति कम प्रयोग गर्ने, जसको प्लास्टिकको सट्टामा चाहिँ अब अरू चिजहरू चाहिँ प्रयोग गर्ने, त्यो गर्यो भने वातावरण संरक्षणमा पनि अलिकति सघाउ पुग्छ कि. र त्यसै गरी अब अरू सरसफाइको कुरोमा पनि विशेष ध्यान दिनुपर्छ, सरसफाइ भनेको हाम्रै लागि हो.
मेरो नाम खेम कुमारी पुन, अन्नपूर्ण गाउँपालिका वडा नम्बर 9 कास्की उल्लेरी. वन विनाश नगर्ने, खाली जमिनमा वृक्षारोपण गर्ने, डढेलो लाग्न नदिने, प्लास्टिक जन्य वस्तुहरू प्रयोग नगर्ने, आफ्नो गाउँघरमा जे पाइन्छ लोकल सामानहरू प्रयोग गर्ने, वन्य जन्तुहरू चोरी सिकारी बन्द गर्ने गर्यौँ भने हाम्रो प्राकृतिक स्रोत साधन जोगाउन र जैविकता बचाउन सक्दछौँ.
यिनै विचार र कुराकानी सँगसँगै आजलाई पनि हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ. यदि बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद. आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला. रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ. कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद. त्यसै गरी प्राविधिक रूपमा साथ दिनुहुने मित्र दिलुलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म मिना गुरुङ पनि बिदा हुन्छु. तपाईँको साता सुखद रहोस्. नमस्कार.